यो रेडियो नेपाल हो। अब बेन्जो सुवेदीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय राष्ट्रिय रक्षा महाविद्यालयका शिक्षार्थीहरूको भेट। दक्षिण एसियाली राष्ट्रहरूको शान्ति र समृद्धिका लागि साझा प्रयास हुनुपर्नेमा प्रधानमन्त्रीको जोड़। सरकारले उद्यम तथा परियोजनालाई धितो मानेर बढ़ीमा 25 लाखसम्मको कर्जा उपलब्ध गराउने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीद्वारा जानकारी। र गाजामा हमास समूहले बन्धक बनाएका 6 जनाको शव भेटिएपछि इजरायलमा सरकार विरूद्ध नागरिक प्रदर्शन। समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल अध्ययन भ्रमणमा रहेको भारतीय राष्ट्रिय रक्षा महाविद्यालय एनडीसीका शिक्षार्थीहरूको प्रतिनिधि मण्डलले आज भेट गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले उक्त कलेजले रक्षा मामिलामा गर्दै आएको प्राज्ञिक योगदानको प्रशंसा गर्दै दक्षिण एसियाली राष्ट्रहरूको शान्ति र समृद्धिका लागि साझा प्रयास हुनुपर्नेमा जोड़ दिनुभयो। उहाँले गौतम बुद्ध, महात्मा गान्धी जस्ता व्यक्तित्वको जन्म भएको यस क्षेत्रमा हिंसा र विवाद उत्पन्न हुनु यहाँको संस्कृति र सभ्यता विपरीतका विषय हुने बताउनुभयो। प्रधानमन्त्री ओलीले नेपाल र भारतबीचको समान संस्कृति, रहन सहन र सभ्यताको चर्चा गर्दै दुई देशबीचको मित्रता अभिवृद्धि हुँदै गएको उल्लेख गर्नुभयो। भेटका अवसरमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, कलेजका प्रतिनिधि सन्दीप एस सन्धु लगायत सहभागी हुनुहुन्थ्यो। सरकारले स्टार्टअप उद्यम कर्जा प्रवाहका लागि त्रिपक्षीय समझदारी गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आज औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक तथा निक्षेप तथा कर्जा सुरक्षण कोषबीच स्टार्टअप कर्जा प्रवाहका लागि त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको हो। कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकारले स्टार्टअप कर्जा प्रवाहका लागि 1 अर्बको कोष खड़ा गरेको र उद्यम तथा परियोजनालाई धितो मानेर बढ़ीमा 25 लाखसम्मको कर्जा उपलब्ध गराउने जानकारी दिनुभयो। मन्त्री भण्डारीले कर्जा प्रवाहका लागि कार्यविधि पारित भइसकेको र अनलाइन मार्फत नवउद्यमीहरूको कर्जाका लागि आवेदन दिन सकिने बताउनुभयो। नेपालमै भएका स्रोत साधनलाई प्रयोग गरी युवा पुस्तालाई विदेशीनबाट रोक्न र आन्तरिक रोजगारी प्रदान गर्न स्टार्टअप कर्जा प्रवाह गर्न लागेको र यसलाई प्रभावकारी बनाइने मन्त्री भण्डारीले बताउनुभयो। सरकारले नवीनतम ज्ञान सिप क्षमतालाई प्रयोग गरी स्टार्टअप उद्यमका विभिन्न क्षेत्रहरू छनौट गरेको छ। ती क्षेत्रहरूमा कृषि, सिंचाई तथा पशुपक्षी, उत्पादनमूलक उद्यम, जड़ीबुटी, वन पैदावार, पर्यटन तथा मनोरञ्जन, विज्ञान, प्रविधि, संचार तथा सूचना, शिक्षा, सुरक्षित यातायात, फोहर मैला व्यवस्थापन लगायत उद्यमका क्षेत्र छनौट गरेको छ। मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले आयात र निर्यातबीच सन्तुलन कायम गर्न आन्तरिक उत्पादन बढ़ाउनु पर्ने भन्दै त्यसका लागि स्टार्टअप क्षेत्रमा पनि लगानी बढ़ाउनु पर्ने बताउनुभयो। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नारायणगढ़ बुटवल सड़कको काम चाँडो सक्ने गरी सरकार अघि बढ़ेको बताउनु भएको छ। प्रेस चौतारी नेपाल चितवन शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले 1 वर्षभित्र काम सम्पन्न गर्ने गरी सरकार अघि बढ़ेको बताउनुभयो। मन्त्री दाहालले 1 वर्षभित्र काम सक्ने गरी निर्माण कम्पनीसँग सहमति भएकाले सही अनुसार काम हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले वर्षा सकिएपछि कामको गति हेरिने र कामको गति बढ़ाउन नसके सरकारले ठेकेदारको विकल्प खोज्ने प्रश्न पार्नुभयो। बाँकेको नरेनापुरमा झाडा पखलाका कारण 4 जनाको मृत्यु भएको छ। नरेनापुर गाउँपालिका 3 गेगली गाउँमा फैलिएको झाडा पखलाबाट अन्य 7 जना बिरामी परेका छन्। नरेनापुर 3 का वडाध्यक्ष अजय मिश्रले झाडा पखलाबाट गेगलीका 25 वर्षीय रूसा पासी र उहाँकी 1.5 वर्षकी छोरी नन्दनी पासी, 60 वर्षीय शान्ति पासी र 10 वर्षीय युसुफ अलीको हिजो मृत्यु भएको जानकारी दिनुभयो। भारतीय सीमासँग जोड़िएको गाउँ गेगलीमा झाडा पखला फैलिएको नरेनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाहले जानकारी दिनुभयो। गण्डकी प्रदेशका 4 जना मन्त्रीहरूले आज शपथ ग्रहण गर्नुभएको छ। नेकपा एमालेको तर्फबाट 4 जना मन्त्रीहरू नियुक्त भएसँगै उहाँहरूले एक समारोहका बीच आज गण्डकी प्रदेश प्रमुख डिलीराज भट्टले शपथ ग्रहण गराउनु भएको हो। कास्कीका प्रकाश केसी, नवलपुरकी पद्मा जीसी श्रेष्ठ, बागलुङका कृष्ण पाठक र पर्वतका मित्रलाल बस्याल मन्त्रीमा नियुक्त भएसँगै आज उहाँहरूले शपथ ग्रहण गर्नु भएको हो। पद्मालाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ भने केसीले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पाठकलाई स्वास्थ्य मन्त्रालय र बस्याललाई उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको हो। प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एमालेका चारजना मन्त्री आज नै नियुक्त गर्नुभएको हो। यसअघि भौतिक पूर्वाधार मन्त्री रहनुभएका स्वतन्त्र सांसद राजीव गुरूङ भनिने दीपक मनाङीलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ। भाद्रो कृष्ण औंसीका दिन मनाइने कुशे औंसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देव कार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर घरमा भित्र्याएर मनाउँदैछन्। शास्त्रीय विधि अनुसार ब्रह्माण्डद्वारा पूजा गरी उखेलेर जजमान कहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरू दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ। सनातन धर्मावलम्बीले कुश, तुलसी, पिपल र शालिग्रामलाई भगवान विष्णुको प्रतीक मान्दछन्। यसै अवसरमा छोरा छोरीले परम्परा अनुसार आआफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन्। बाबु नहुनेले विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिधा दिन्छन्। राष्ट्रिय विभूति युवा कवि मोतीराम भट्टको 159 जन्म जयन्ती आज विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ। विक्रम सम्वत 1923 भाद्र कृष्ण कुशे औंसीका दिन जन्मेर विक्रम सम्वत 1953 भाद्र कृष्ण कुशे औंसीकै दिन 30 वर्षको उमेरमा निधन हुनुभएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्याउनु भएको थियो। नेपाली साहित्यको श्रृंगार रसलाई योगदान दिनुभएका युवा कवि भट्टले आदिकवि भानुभक्त को जीवनी पहिलो पटक प्रकाशमा ल्याउनुका साथै नेपालमा छापाखाना समेत भित्र्याउनु भएको थियो। यही छापाखाना मार्फत नेपालमा पत्रकारिताको शुरूआत भएको हो। दिवसका अवसरमा आज नेपाली शिक्षा परिषद लगायत विभिन्न संस्थाले कार्यक्रम आयोजना गरेका छन्। पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालगंज एकीकृत जाँच चौकी आईसीपीलाई थप प्रभावकारी बनाउन आवश्यक पहल गर्ने बताउनु भएको छ। माओवादी केन्द्रको लुम्बिनी प्रदेश स्तरीय आन्तरिक प्रशिक्षणका क्रममा नेपालगंजमा रहनुभएका उहाँले आज बिहान नेपालगंज आईसीपीको स्थलगत अवलोकन गर्दै गौरव गर्न लायक संरचनालाई थप प्रभावकारी बनाउन पहल गर्ने बताउनुभयो। आईसीपी मुलुकका सबै नाकामा बनाउने सरकारी नीति रहेको ले गर्दै उहाँले पहिला बनेका आईसीपीले केही समस्या झेल्नुपर्ने हुन सक्ने बताउनुभयो। शास्त्रीय गायक रविन्द श्रेष्ठको 52 वर्षको उमेरमा निधन भएको छ। श्रेष्ठको गैराती क्षेत्रपाट स्थित आफ्नै निवासमा सुतेकै अवस्थामा निधन भएको पारिवारिक स्रोतले बताएको छ। बनारस हिन्दू विश्वविद्यालयबाट संगीत प्रविध उपाधि प्राप्त गरी शास्त्रीय गायनको साधना गरिरहनुभएका श्रेष्ठ हाल रत्न राज्य क्याम्पसको सहायक प्रमुखका रूपमा कार्यरत हुनुहुन्थ्यो। उहाँको आजै पशुपति आर्योघाटमा अन्त्येष्टि गरिँदैछ। उहाँका श्रीमती र एक छोरी हुनुहुन्छ। पाल्पामा स्कूटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा परि रामपुर 10 40 वर्षीय यम बहादुर खरु मगरको मृत्यु भएको प्रहरीले जनाएको छ। पाल्पाको रामपुर नगरपालिका 10 काली गण्डकी करिडोर पक्की सड़क खण्डमा आज बिहान बर्दलेबाट रामटार जाँदै गरेको लु 44 P 2431 नम्बरको स्कूटर आफै अनियन्त्रित भई डिभाइडरमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ। सिन्धुलीको सिन्धुलीगढ़ी र कोलाघर सिन्धुलीमा पुराना इतिहास हेर्न र मनोरञ्जन लिन पछिल्लो समय दैनिक रूपमा पर्यटकहरू पुग्ने गरेका छन्। सिन्धुलीको बीपी राजमार्गमा दैनिक पूर्व पश्चिम गुडी रहने सवारी साधनलाई एकैछिन किनारा लगाएर पनि मानिसहरू सिन्धुलीगढ़ी र कोलाघर पुग्ने गर्दछन्। यसको प्रचार प्रसारमा ध्यान दिन सके पर्यटकको संख्यामा वृद्धि गर्न सकिने सरकारवाला बताउँछन्। सिन्धुलीबाट संवाददाता कमल सरला सुनवारको रिपोर्ट।
सिन्धुलीको बीपी राजमार्ग देशकै नमूना राजमार्गको रूपमा परिचित छ। यसले पूर्व पश्चिम आवत जावत गर्ने यात्रुलाई सहजता मात्रै बनाइदिएको छैन, भौगोलिक दूरी पनि नजिक बनाइदिएको छ। त्यसैले पनि बीपी राजमार्गको मनोरम दृश्य हेर्दै पर्यटकहरू सिन्धुलीको सिन्धुलीगढ़ी र कलाघर पुग्ने गरेका छन्।
कलाघरमा चाहिँ पुराना चिजहरू छन् क्या, त्यो भएको कारणले गर्दा अहिलेका पिँढीहरूले त पुरानो वस्तु देखा छैन। अहिले त कसैको घरमा छैन नि पुरानो वस्तु, ढिकी जाँतोदेखि लिएर पुराना वस्तुहरू।
अहिले गर्मी छल्न, भुइँ कुहिरोसँग लुकामारी गर्न अनि छुट्टीको बेला रमाइलो गर्न विशेष गरेर स्थानीय र बाहिरी पर्यटकहरू आउने गरेका छन्।
साथीहरूसित भिजिट गर्नलाई, जस्तो अब भित्र पनि म्युजियमहरू रहेछ, सबै अब घुम्दाखेरि आफूलाई थाहा नभएको कति कुरा म्युजियमहरू गएर पढ्दाखेरि थाहा हुने रहेछ। त्यो एरिया हाइटमा छ, फ्रेसनेस फिल हुन्छ।
सिन्धुलीगढ़ीमा आउने पर्यटकहरू पुरानो इतिहासलाई स्मरण गर्न चाहन्छन्। सिन्धुलीगढ़ीको पर्यटकीय महत्व भएका ठाउँहरू एकीकरणसँग सम्बन्धित रहेको बताउनुहुन्छ स्थानीय अनुसन्धानदाता सागर कुमार ढकाल।
जति पनि यहाँका पर्यटकीय महत्वका ठाउँहरू छन् त्यो सबै एकीकरणसँग सम्बन्धित कुराहरू छ। हिस्ट्री मात्रै यहाँ छ, यहाँ हाम्रो कलेक्सन भनेको हिस्ट्री मात्रै छ र विभिन्न नेपाल अङ्ग्रेज युद्धताका र नेपालका अरू जेनरल हिस्ट्रीहरू पनि भएको एउटा हाम्रो एकदम राम्रो वेल फर्निस्ड वेल इक्विप्ड हाम्रो लाइब्रेरी छ यहाँनिर।
त्यस्तै कलाघर सिन्धुलीका अध्यक्ष सुमन मगरले पुरानो मौलिक परम्परागत चालचलनमा रहेको कला र नयाँ दुवै कलाहरू सिन्धुली कलाघरमा रहेको बताउनुहुन्छ।
मौलिक परम्परागत चलनमा र विशेष गरी घरेलु कृषि सामग्रीहरूको संकलन र सँगसँगै नयाँ रूपमा निर्माण गरिएको विभिन्न कलाहरू सिन्धुली कलाघरमा रहिरहेको छ। त्यसभित्र पनि क्यानभास चित्रहरू, जरा तथा काठबाट बनाइएका कलाहरू, मौलिक लोकबाजाहरू र विभिन्न कलाहरू छन् जस अन्तर्गत दुई रोपनी भन्दा पनि बढी ठूलो क्षेत्रफलको नेपालको नक्साङ्कनको किल्ला, किल्लाभित्र देशलाई प्रतिनिधित्व गर्ने विभिन्न कलाका नमूनाहरू छन्।
पर्यटक आउनु भनेको सिन्धुलीको व्यापार व्यवसाय फस्टाउनु हो, यसले यहाँका नागरिकलाई आर्थिक रूपमा सशक्त र समृद्ध बनाउन मदत गर्नेछ। त्यसैले यस्ता गन्तव्यहरूको प्रचार प्रसार गरिनु आवश्यक छ। कमल सरला सुनवार, हिडी नेपाल, सिन्धुली।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G, नेपाल टेलिकमको 4G।
सबैको यो विश्वास हो नि, नेपाल टेलिकमको 4G।
गेम खेल्दा नि टेन्सन नोजी, नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी, नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब अन्तर्राष्ट्रिय समाचार। इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू विरूद्ध हजारौं मानिसहरूले सड़कमा निस्केर विरोध प्रदर्शन गरेका छन्। गाजामा हमास समूहले बन्धक बनाएका 6 जनाको शव भेटिएपछि इजरायलमा सरकार विरूद्ध नागरिक सड़कमा उत्रेका हुन्। उनीहरूले बन्धक बनाएकाहरूलाई रिहा गर्न हमाससँग सम्झौता गर्नुपर्ने माग गरेका छन्। हातमा इजरायली झण्डा बोकेका प्रदर्शनकारीहरूले तेल अबीब र जेरूसलम सहितका शहरहरूमा प्रदर्शन चर्काएको बीबीसीले जनाएको छ। गत वर्ष अक्टोबर 7 इजरायलमा आक्रमण गरेको हमासले 100 मानिसको अपहरण गरेको थियो। उनीहरूमध्ये केही रिहा भएका छन् भने कतिपयको शव भेटिएको छ, कैयौंको अवस्था अहिले पनि अज्ञात छ। रूसले युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा मिसाइल आक्रमण गर्दा 5 बालबालिका सहित कम्तीमा 47 जना घाइते भएका छन्। एम्बुलेन्सहरू र उद्धार टोली पनि मिसाइल आक्रमणको चपेटामा परि घाइते भएका र घाइते मध्ये धेरैको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन्। रूसको सिमानाबाट टाढा रहेको युक्रेनको उत्तर पूर्वी शहरको एउटा शपिङ मल र एउटा प्रमुख खेलकुद केन्द्रमा हिजो इस्कन्डर क्षेप्यास्त्र प्रयोग गरेको अन्तर्राष्ट्रिय प्रसारण संस्था अल जजिराले जनाएको छ। अब मौसम। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय राष्ट्रिय रक्षा महाविद्यालयका शिक्षार्थीहरूको भेट। दक्षिण एसियाली राष्ट्रहरूको शान्ति र समृद्धिका लागि साझा प्रयास हुनुपर्नेमा प्रधानमन्त्रीको जोड़। सरकारले उद्यम तथा परियोजनालाई धितो मानेर बढ़ीमा 25 लाखसम्मको कर्जा उपलब्ध गराउने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीद्वारा जानकारी। र गाजामा हमास समूहले बन्धक बनाएका 6 जनाको शव भेटिएपछि इजरायलमा सरकार विरूद्ध नागरिक प्रदर्शन। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।